यू रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको विनियोजित विधेयकमाथि मन्त्रालयगत छलफल शुरू। बजेट कार्यान्वयन हुनुपर्नेमा सांसदहरूको जोड़। लगानी बोर्डद्वारा राहुघाट र तामाकोशी जलविद्युत आयोजनाका लागि करिब 25 अर्बको लगानी स्वीकृत। निर्वाचन आयोगले आगामी असार 1 गतेदेखि मतदाता नामावली संकलन तथा अध्यावधि संकलन गर्ने। भारतबाट रासायनिक मल ल्याउने विषयमा कृषि मन्त्री यादव र भारतीय कृषि मन्त्री बीच छलफल। तत्काल नेपाललाई रासायनिक मल दिने भारतीय कृषि मन्त्रीको प्रतिबद्धता। र बेलायतको संसदमा प्रधानमन्त्री बोरिस जोनसन विरूद्ध प्रस्तुत अविश्वासको प्रस्ताव विफल।
भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रतिनिधि सभाको हिजोको बैठकमा आर्थिक वर्ष 2079-80 को विनियोजित बजेटमाथि मन्त्रालयगत छलफल शुरू भएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय र महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतको छलफलमा सांसदहरूले बजेटलाई केन्द्रीकृत नभई विकेन्द्रीकृत गर्नुपर्ने, नागरिकता विधेयक तत्काल पारित गर्नुपर्ने, गरीबलाई परिचय पत्र दिने समय तोकिनुपर्ने, कमैया कमलहरीका समस्याको सम्बोधन गर्नुपर्ने र खेलकुदमा पर्याप्त बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो। सांसदहरूले समाजको आवश्यकता अनुसार कानून बन्नुपर्ने, बनेको कानूनको नागरिकलाई जानकारी दिइनुपर्ने, शहरी मन्त्रालयले फोहोर व्यवस्थापन गर्नुपर्ने, पर्यटन प्रवर्धन गर्नुपर्ने, प्रत्येक गाउँपालिकामा खेलकुद मैदान बनाउनुपर्ने भन्दै सुझाव दिनुभयो। छलफलमा सांसदहरूले सशस्त्र द्वन्द्वका पीड़ित लाई समयमै क्षतिपूर्ति तथा न्याय दिइनुपर्ने, आमाको नामबाट नागरिकता दिन ढिलो गर्न नहुने, अव्यवस्थित बसोबासलाई सम्बोधन गर्नुपर्ने, हरेक पालिकामा क्रिकेट र फुटबल प्रवर्धन गर्न बजेट छुट्याउनु पर्ने र महिला मन्त्रालयमा बजेट कमी भएको भन्दै ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले अघिल्लो सरकारले शुरू गरेका विभिन्न विकासका योजनाहरू अझै पूरा नभएको भन्दै बजेटले मुलुकको वर्तमान आवश्यकतालाई सम्बोधन गर्न नसकेको, छुवाछुत विरूद्ध बनेका कानूनको प्रभावकारी कार्यान्वयन गर्नु पर्ने बताउनुभयो। बैठकमा सांसदहरू प्रेम सुवाल, दुर्गा पौडेल, शिवमाया तुम्बाहाम्फे, जगतबहादुर सुनार, घनश्याम खतिवड़ा र जुली कुमारी महतोले विनियोजन विधेयक 2079-80 को खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। यसअघि प्रतिनिधि सभाको हिजोको बैठकमा यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक 2079-80 सैद्धान्तिक छलफल भएको थियो। सांसदहरूले यौनजन्य हिंसाका अपराधीलाई कड़ा कार्यवाही हुने गरी कानून बनाउनु पर्नेमा जोड़ दिनुभयो। सांसदहरूले बलात्कारमा हदम्यातका कारण पीड़ितले न्याय नपाउने गरेको पनि बताउनुभयो। छलफलमा उठेका प्रश्नहरूको जवाब दिनुहुँदै कानून न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले यौनजन्य हिंसाका घटनाका अपराधीलाई कड़ा कार्यवाही हुने गरी कानून बनाउन सरकार लागि परेको बताउनुभयो। बैठकमा फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक 2079-80 पनि छलफल भएको थियो। सभामुख अग्निप्रसाद सापकोटाले विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयका कार्यक्रम समेटिएको पुस्तक तत्काल उपलब्ध गराउन सरकारको ध्यान आकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूले मन्त्रालयगत कार्यक्रमको पुस्तिका प्राप्त नभएको भनी सभामुखको ध्यान आकर्षण गराउनु भएको थियो। सांसदहरूले नै पटक पटक सो विषयमा चासो राख्दै प्रश्न गरेपछि सभामुखले सम्बन्धित मन्त्रालय र सरकारलाई तत्काल कार्यक्रम समेटिएको पुस्तक उपलब्ध गराउन निर्देशन दिनुभयो। प्रतिनिधि सभाको अर्को बैठक आज बिहान 11:30 बजेका लागि बोलाइएको छ। हप्तामा दुई दिन शनिबार र आइतबार विदा दिने निर्णय आगामी असारदेखि खारेज हुने भएको छ। हिजो बसेको मन्त्री परिषद बैठकले आउँदो असार एक गतेदेखि लागू हुने गरी दुई दिन विदा दिने निर्णय खारेज गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री विनोद खतिवड़ाले जानकारी दिनुभयो। यसअघि सरकारले जेठ एक गतेदेखि शनिबार र आइतबार गरी हप्तामा दुई दिन पूरा विदा दिने र सोमबारदेखि शुक्रबारसम्म कार्यालय समयमा पूरा काम गर्ने निर्णय गरेको थियो। त्यसै गरी सरकारले नेपाल प्रहरीका पाँचजना नायब महानिरीक्षक डीआईजीलाई अतिरिक्त महानिरीक्षक एआईजीमा बढ़ुवा गर्ने निर्णय पनि गरेको छ। निर्वाचन आयोगले आगामी असार एक गतेदेखि मतदाता नामावली संकलन तथा अध्यावधिक कार्यक्रम संचालन गर्ने भएको छ। स्थानीय तह निर्वाचन मिति घोषणा भएपछि गत माघ 25 गतेदेखि स्थगित नामावली संकलन आगामी प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी संचालन गर्ने निर्णय गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो। माघ 25 जेठ मसान्तसम्म नागरिकता लिएका र मतदाता नामावली ऐन 2073 बमोजिम योग्यता पुगी नाम दर्ता गर्न छूट भएका सबै नेपाली नागरिकहरूले प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा गई आफ्नो नाम दर्ता गराउन सक्ने प्रवक्ता पौडेलले बताउनुभयो। यस कार्यक्रम अन्तर्गत नाम दर्ता गर्न, विवरणमा रहेको त्रुटि सच्याउन, मतदाता नामावलीबाट नाम हटाउन, ठेगाना परिवर्तन गर्न, मतदान स्थल परिवर्तन गर्न, दोहोरो परेको नाम हटाउन सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सकिने निर्वाचन आयोगले जनाएको छ। पेशा व्यवसायका कारणले कुनै एक जिल्लामा बसोबास गरिरहेको तर आफ्नो स्थायी ठेगाना अर्को जिल्लामा रहेको भए त्यस्तो व्यक्तिले नाम दर्ताका लागि आवश्यक प्रमाणसहित आफू रहेको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिएमा त्यस्तो व्यक्तिको नाम निजको स्थायी ठेगानामा रहने गरी बाहिरी जिल्ला मतदाता दर्ता कार्यक्रम समेत संचालन हुने प्रवक्ता पौडेलले बताउनुभयो। आगामी निर्वाचनमा कोही पनि नछुट्ने गरी आफ्नो नाम दर्ता गर्न तथा विवरण अध्यावधि गर्न आयोगले सबैमा आग्रह गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले क्षेत्रीय आकांक्षा पूरा गर्न बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ीको प्रयास बिम्स्टेकको भूमिका महत्वपूर्ण रहेकाले बिम्स्टेकलाई थप क्षमता सम्पन्न गराउनुपर्ने बताउनु भएको छ। बिम्स्टेकको 25 वार्षिकोत्सवका अवसरमा प्रधानमन्त्रीले जारी गर्नुभएको शुभकामना सन्देशमा यस क्षेत्रमा आर्थिक साझेदारी प्रवर्धन र क्षेत्रीय चुनौती सम्बोधन गर्न आपसी सहकार्य, एकता र ऐक्यबद्धता आवश्यक रहेको बताउनुभयो। परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काले पनि शुभकामना सन्देशमा बिम्स्टेक सक्षम भए क्षेत्रीय सहकार्य र विकासमा थप महत्वपूर्ण फड्को मार्न सक्ने बताउनु भएको छ। सभामुख अग्निप्रसाद सापकोटा र नेपाल भ्रमणमा रहेको डेनिस प्रतिनिधि मण्डल बीच शिष्टाचार भेट भएको छ। संसद भवन नयाँ बानेश्वरमा हिजो भएको भेटमा सभामुख सापकोटाले नेपाल र डेनमार्क बीचको सम्बन्ध सुमधुर रहेको बताउनुभयो। सभामुख सापकोटाले शिक्षा, ऊर्जा, सुशासन र विकेन्द्रीकरणका क्षेत्रमा डेनमार्कले गरेको सहयोगका लागि डेनिस सरकार र जनतालाई धन्यवाद ज्ञापन गर्नुभयो। सभामुख सापकोटाले दुई देशबीच जनताको तहसम्म सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले सुशासन, जलवायु परिवर्तन, व्यापार र पर्यटनका क्षेत्रमा सहकार्यको सम्भावना उल्याउँदै नेपालको विकासमा डेनमार्कको सहयोग रहने विश्वास व्यक्त गर्नुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन सूचना र सन्देश।
श्रमिकहरूको मौलिक अधिकारको सम्मान गरौं। सबै प्रतिष्ठानहरूले न्यूनतम पारिश्रमिक प्रदान गर्न आनाकानी नगरौं।
नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
अब बाँकी समाचार। राष्ट्रपति विद्यादेवी भण्डारीले संगीत तथा नाट्य क्षेत्रमा विशेष योगदान पुर्याउनु हुने विभिन्न सर्जकहरूलाई नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार 2078 सम्मानित गर्नुभएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा हिजो आयोजित समारोहमा राष्ट्रपति भण्डारीले संगीत तथा नाट्य क्षेत्रमा विशेष योगदान पुर्याउनु हुने सर्जकहरूलाई जनै 1,01,000 रूपियाँ नगद र ताम्रपत्र सहित सम्मानित गर्नुभयो। सम्मानित हुनेहरूमा रंगमंच विधातर्फ रिद्धिचरण श्रेष्ठ, शास्त्रीय संगीततर्फ मोहन प्रसाद जोशी, नृत्य विधातर्फ वीणा राज भण्डारी, नाट्यतर्फ मनबहादुर मुखिया, संगीततर्फ मोहन कृष्ण कार्की ढली र लोकसंगीत विधातर्फ अमर विरही गुरूङ रहनु भएको छ। त्यस अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले संगीत कला र नाट्य क्षेत्रको विकासले उन्नत र समृद्ध समाजको निर्माणमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो। राष्ट्रपति भण्डारीले संस्कृति र सभ्यताको जगेर्नाका लागि कला साहित्य र संगीतको संरक्षण र सम्वर्धन आवश्यक भएको बताउनुभयो। त्यस अवसरमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायण भक्त श्रेष्ठ रायन, उपकुलपति हरिहर शर्मा लगायतले कला संगीत र नाट्य क्षेत्रको विकासका लागि राष्ट्र प्रमुखले देखाउनु भएको चासो बाट यस क्षेत्रको विकासका लागि अगाडि बढ़न आफूहरूलाई थप ऊर्जा मिलेको बताउनुभयो। भारतबाट रासायनिक मल ल्याउने विषयमा कृषि मन्त्री महेन्द्र राय यादव र भारतका रसायन एवं उर्वरक मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्नुभएका परिवार कल्याण मन्त्री मनसुख एल मण्डाविया बीच छलफल भएको छ। भारतसँग यसअघि G2G सरकारदेखि सरकार प्रणालीबाट नेपालले मल खरिद गर्ने भनी सम्झौता गरेको भए पनि मल आयात हुन सकेको थिएन। कृषि मन्त्री यादवको भारत भ्रमणपछि तोकिएको समयभन्दा केही दिन ढिलो चाँडो भए पनि नेपाललाई मल प्रदान गरिने भारतीय कृषि मन्त्री ले प्रतिबद्धता व्यक्त गर्नुभएको छ। लामो समयदेखि थुप्रिएको काठमाण्डुको फोहोर आजदेखि उठाइने भएको छ। काठमाण्डु महानगरपालिका र फोहोर विसर्जन गर्ने स्थानका सरोकारवालाहरूसँग हिजो साँझ सहमति भएपछि आजदेखि फोहोर उठ्ने भएको हो। शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको रोहबरमा बसेको ककनी गाउँपालिका र धुनिवेशी नगरपालिकाका प्रतिनिधि बीचको बैठकले स्थानीयवासीका माग तथा शर्त पूरा गर्ने गरी फोहोर व्यवस्थापनमा सहमति जुटाएको हो, जस अनुसार आजदेखि असार मसान्तसम्म हालकै अवस्थामा फोहोर उठाइने र साउन लागेपछि भने स्रोतमै छुट्याउनु पर्नेछ। सरकारले नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिम प्रसाद पौडेललाई बर्खास्त गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकले पौडेललाई बर्खास्त गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ। पौडेललाई यसअघि मन्त्रालयले स्पष्टीकरण सोधेको थियो। निगमको हित विपरीत काम गरेको उल्लेख गर्दै मन्त्रालयले महाप्रबन्धक पौडेललाई मन्त्रालयमा तानेको थियो। ललितपुरको पाटनस्थित मानसिक अस्पताल स्तरोन्नति गरिने भएको छ। अहिले 50 शैया रहेको अस्पताललाई 150 शैया पुर्याउने तयारी रहेको अस्पतालका निर्देशक डाक्टर अनन्तराज अधिकारीले जानकारी दिनुभयो। जलवायु परिवर्तनको न्यूनीकरणका लागि जलवायु अनुकूलन व्यवहार र जीवनशैली बदल्न आवश्यक रहेकोमा वैज्ञानिकहरूले जोड़ दिँदै आएका छन्। बालिका मादेनको रिपोर्ट।
विश्वव्यापी संकटको रूपमा उभिएको जलवायु परिवर्तनको असर मानवीय गतिविधिको उपज रहेको वैज्ञानिक अध्ययनहरूले पुष्टि गरेका छन्। कुनै धार्मिक विश्वास, सांस्कृतिक सामाजिक मूल्य मान्यतामा चलिआएको सामान्य मानव बानी व्यवहार तथा अपनाइएका आचरणहरू जलवायु परिवर्तन अर्थात वातावरण सुहाउँदो हुन्छ भन्दा झट्ट सहमत हुन कठिन हुन सक्छ। तर वातावरण मैत्री आचरण र व्यवहारको पर्याय हुन् नेपालको हिमालयवासी अर्थात सगरमाथाको काखमा बसोबास गर्ने सोलुखुम्बु जिल्लाको लुक्ला, पाकदिङ, मन्जो, नाम्चे, खुमजुङ लगायत क्षेत्रका स्थानीयवासी। ओम मणि पद्मे हुम एक प्राचीन बौद्ध मन्त्र। शरीर मन र वाणीको शुद्धताको सम्बन्धलाई व्याख्या गरिने बौद्ध धर्म अनुसार मानवीय जीवनमा प्राकृतिक विपत्तिको सामना गर्न नपरोस् भन्ने हेतुले मन्त्रले सजिएका ढुङ्गाहरू देवीको प्रतीकको रूपमा पुज्ने तथा मान्यता राख्ने बताउनुहुन्छ नाम्चेका स्थानीय पेम्बा छिरिङ शेर्पा। पुस्तौंदेखि ढुङ्गा कुदेर पुज्ने परम्परा धार्मिक विश्वाससँगै वातावरण जोगाउन समेत मद्दत पुगिरहेको बताउनुहुन्छ सगरमाथा प्रदूषण नियन्त्रण कमिटिका अध्यक्ष आङ दोर्जे शेर्पा।
बित्तिकै त मनीमाथि हामीले चढ्नु पनि मिल्दैन, तपाईँको फोहोर गर्नु पनि मिल्दैन, फुटाल्नु पनि मिल्दैन, तपाईँको त्यो फुटाल्नु त अब नराम्रो हो, त्यो अभिशाप हुन्छ होइन। मान्छेले अब बाटो बनाउँदाखेरि घर बनाउँदाखेरि फुटाल्छ नि तपाईँको, अहिले आएर त्यो चाहिँ सेफ भयो क्या, तिनीहरू त्यो ढुङ्गाहरू पनि धेरै ढुङ्गाहरू जोगिन तपाईँको।
वातावरण अनुकूलन जीवनशैली अपनाउनु जलवायु परिवर्तन न्यूनीकरणका लागि एक उपचारात्मक उपायका रूपमा वैज्ञानिकहरूले सुझाउँदै आएका छन्। यस क्षेत्रका शेर्पाहरूका लागि आफ्नो क्षेत्र वरपर कुनै जीव जन्तुलाई हानि नोक्सानी नगर्नु र काटमार नगर्नु एक सामान्य व्यवहार हो। यसका साथै सकेसम्म सहकारी खानपानलाई प्रोत्साहन गर्दछन् स्थानीयवासी। स्थानीय क्षेत्रमा प्लास्टिक बोतल जस्ता वस्तुको प्रयोग र ओसार पोसारलाई निरुत्साहित गर्न स्थानीय सचेत रहेको सगरमाथा प्रदूषण नियन्त्रण कमिटिका अध्यक्ष आङ दोजे शेर्पाले जानकारी दिनुभयो। स्थान माटो प्रकृति बुझेर काम गर्नाले वातावरण संरक्षणमा स्थानीयवासी सफल भएको राष्ट्रिय सभा सदस्य सोनाम शेर्पाको तर्क छ।
हामीले ठाउँ विशेष अनुसारको काम गर्यो, स्थानीय के छ, त्यहाँको हावापानी कस्तो छ, त्यहाँको कल्चर कस्तो छ, के छ भन्ने कुरामा चाहिँ हामीले फोकस गर्यौँ। केही त कुरा त बाहिरबाट सिक्यौं, तर त्यसलाई हामीले ठाउँ विशेष अनुसार डाल्यौं।
आदिवासीले प्रयोग गर्दै आएका परम्परागत ज्ञान तथा सिपभित्र सामाजिक विज्ञान भेट्न सकिने जलवायुविद युगान मानन्धर बताउनुहुन्छ। आदिवासी ज्ञान सिप र प्रयासको खोज अनुसन्धान तथा दस्तावेजीकरणमा आजको विज्ञान चुकिरहेको उहाँको भनाइ छ।
तपाईँले एट द एन्ड अफ द डे कस्तो छ भनेर भन्दाखेरि चाहिँ त्यो ब्याकग्राउन्ड हिस्ट्री चाहिँ हामीसँग त्यो डकुमेन्टेड नभएको कारणले गर्दाखेरि आस्थाको रूपमा मात्रै लिएर जान्छ, तर त्यो रिजनिङ हुन्छ कि त्यो इन्भाइरोमेन्टले पनि हुनसक्छ, जियोलोजिकली पनि हुनसक्छ, धेरै कारणले हुनसक्छ।
विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयको एक अध्ययनले नेपालका आदिवासी स्थानीयको अनुभव व्यवहार तथा ज्ञानलाई वैज्ञानिक रूपमा आत्मसात गर्न सके पर्यावरण संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताएको छ। प्रकृतिमाथिको मानवीय व्यवहारका कारण उत्पन्न संकट र आज र भविष्यमा पनि विश्वले सामना गर्नुपर्ने समस्यालाई न्यूनीकरण गर्न पुर्खौंदेखि चलिआएको वातावरण सुहाउँदो बानी व्यवहार र आचरणलाई पालना गर्दै आएका हिमाली क्षेत्रका स्थानीयवासीबाट सिक्न सकिन्छ। बालिका मादिन, रेडियो नेपाल, काठमाडौँ।
क्यानाडामा खाद्य तथा औषधि विज्ञका रूपमा कार्यरत नारायण घिमिरेद्वारा लिखित नेपाली रैथाने जड़ीबुटी पुस्तक सार्वजनिक भएको छ। हिजो काठमाडौँमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्य मन्त्री गगन कुमार थापाले पुस्तक विमोचन गर्नुभयो। पुस्तकमा तितेपाती, धुर्सेली, खिरो, रुद्राक्ष, कुस, टिमुर, दुबो, मोरिङ्गा, सिमल लगायत औषधीय गुणले भरिपूर्ण जड़ीबुटीले मानव स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावका बारेमा उल्लेख गरिएको छ। पुस्तक विमोचन गर्नुहुँदै पूर्व स्वास्थ्य मन्त्री थापाले प्रचुर सम्भावना भएको जड़ीबुटीको निर्यात गरेर व्यापार घाटा न्यूनीकरण गर्न सकिने बताउनुभयो। योग, आयुर्वेद, रैथाने ज्ञान र जड़ीबुटीलाई पर्यटनसँग जोड़ेर लैजानु पर्नेमा महामन्त्री थापाले जोड़ दिनुभयो। जनस्वास्थ्य अनुसन्धानकर्ता आमोद पोखरेलले नेपालमा प्राप्त औषधिजन्य जड़ीबुटीको क्लिनिकल ट्रायल गर्न सके नेपालले ठूलो आर्थिक लाभ लिन सक्ने बताउनुभयो। पुस्तकका लेखक घिमिरेले नेपालको जड़ीबुटीलाई नेपालमै अनुसन्धान गरेर यहीँ खपत गर्ने नीति लिनुपर्ने र नेपाललाई खाद्य अनुसन्धानको केन्द्र बनाउनुपर्ने बताउनुभयो। बाँकेमा 16 वर्षीय किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा 7 जना पक्राउ परेका छन्। सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले बैजनाथ गाउँपालिकाका हेमराज, निराजन थारू, विक्रान्त थारू, प्रवीण थारू, राजकुमार थारू, विश्वनाथ थारू र निर्देश थारूलाई विभिन्न ठाउँबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधुसूदन नेउपानेले जानकारी दिनुभयो। फेसबुक मार्फत चिन्जान भएका 17 वर्षीय हेमराज थारूले आफ्नो जन्मदिन मनाउन भेट्न बोलाएर सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ। मानिसको अस्वस्थ जीवनशैली, खानपान तथा व्यस्तताका कारण पछिल्लो समय नसर्ने रोगबाट समेत मृत्यु हुने संख्यामा वृद्धि भएको छ। रोग लागेर मृत्यु हुने 4 जना मध्ये 3 जनाको नसर्ने रोगका कारण मृत्यु हुने गरेकाले खानपानमा ध्यान दिए नियमित स्वास्थ्य परीक्षण गराउन चिकित्सकहरूले सुझाव दिएका छन्। जनकपुरबाट अजय झाको रिपोर्ट।
खानपान तथा आहार व्यवहारमा आएको परिवर्तनका कारणले नसर्ने रोग वृद्धि भएको छ। स्वस्थ खाद्यान्नको अभाव, व्यस्त जीवन शैलीका कारणले उच्च रक्तचाप, मधुमेह, हृदय सम्बन्धी समस्या, किडनी समस्या, मानसिक रोग तथा विभिन्न प्रकारका क्यान्सरबाट मृत्यु हुने क्रम बढेर गएको छ। नसर्ने रोगका कारणले सामान्य मृत्यु भन्दा 3 गुणा बढ़ीले मान्छेको मृत्यु हुने गरेको छ। प्रदेश सरकारले सर्वसाधारणको स्वास्थ्य अवस्था बारेमा जानकारी लिनका लागि मोडलको रूपमा महोत्तरीको एकडारा गाउँपालिकामा नसर्ने रोगहरूको निशुल्क स्क्रिनिङ तथा जनचेतनामूलक शिविरको आयोजना गरेको छ। मधेस प्रदेशका स्वास्थ्य निर्देशक विजय कुमार झा।
नसर्ने रोगको चाहिँ प्रकोप जनस्वास्थ्य समस्याको रूपमा परिरहेको अवस्था छ। यसलाई चाहिँ रोकथाम नियन्त्रण गर्न ज्यादै जरुरी छ। त्यसको लागि खानपान, आहार व्यवहार र व्यायाम गर्ने, योगा गर्ने, मेडिटेशनहरू गर्ने, तेल कम खाने, नुन कम खाने, चिन्ता तनावबाट मुक्त हुने, सहयोगी भावना राख्ने, यस्ता थुप्रै कुराहरू छन् जसबाट हामी यो रोगलाई नियन्त्रण गर्न सकिन्छ।
पुरुष मात्र होइन महिलाहरूमा पनि नसर्ने रोगको मात्रा बढेको भन्दै पालिकाले परीक्षणको परिणाम पछि विशेष अभियान चलाउने बताउँदै गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन।
नसर्ने रोग में आके हाई ब्लड प्रेसर, आके चीनी के शिकायत, बहुते ऐसा किस्म के जो रोग हो छे, महिला सबके आके पाठे घर के समस्या, ऐ सब के बारे में हमरा सबके यहाँ पर शिविर चल रहा है। ऐसे हम सब डाटा कलेक्शन कर करके आगे के दिन में हमरा सबके जे भी सहयोग होते हम अपना सबके एक डेरा गाँव पालिका के तरफ से हम सब सहयोग करबे। आशा विश्वास दिइरहेको छु।
नेपालमा स्वास्थ्य अनुसन्धान परिषदले गरेको हेल्थ सर्वेमा प्रत्येक चार मृत्युमा तीनको मृत्यु नसर्ने रोगका कारणले हुने गरेको बताउँदै मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर राम केवल शाह,
अहिले चारजनामा एकजना मात्रै सर्ने रोगबाट मर्छ, तीनजना नसर्ने रोगबाट पीड़ित भइरहेछ। जसरी डायबिटिज, ब्लड प्रेसर, क्यान्सर, मानसिक रोग, यो मुख्य रूपले यो रोगलाई उपचार गर्न सकिन्छ, रोकथाम गर्न सकिन्छ अर्ली स्टेजमा। त्यही भएर सरकारले एउटा नीति नै अवलम्बन गरेको छ कि यो रोगलाई चाहिने प्रारम्भिक जाँच पड़ताल गरी शुरूमै उपचार गर्यो भने धेरै जसो क्यान्सरहरू पनि निको हुन सक्छ, धेरै जसो किडनी रोग निको हुन सक्छ।
मान्छे आफ्नै आनी बानी तथा व्यवहार एवं अस्वस्थ खानपानका कारणले नसर्ने रोगबाट पीड़ित भएकाले यसबाट जोगिनका लागि आफै सजगता अपनाउन जरूरी रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एउटा अन्तर्राष्ट्रिय प्रसंग। बेलायतको संसदमा प्रधानमन्त्री बोरिस जनसन विरूद्ध प्रस्तुत अविश्वासको प्रस्ताव विफल भएको छ। अविश्वासको प्रस्तावका विषयमा मतदान हुँदा प्रधानमन्त्री जनसनको पक्षमा संसदको 59% मत आएपछि अविश्वासको प्रस्ताव विफल भएको हो। जनसनको पक्षमा 211 सांसदले र विपक्षमा 148 सांसदले मतदान गरेको बेलायती समाचार संस्था बीबीसीले उल्लेख गरेको छ। प्रधानमन्त्री जनसनले अविश्वासको प्रस्ताव विरूद्धको आफ्नो जित निर्णायक भएको बताउनुभयो। संसदमा प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव लगाएर विफल भएको खण्डमा अर्को एक वर्षसम्म नयाँ प्रस्ताव राख्न नपाइने नियम छ। अब आर्थिक समाचार।
लगानी बोर्डको सोमबारको बैठकले राहुघाट तथा तामाकोशी पाँचौं जलविद्युत आयोजनाको विकास गर्नका लागि 25 अर्बको लगानी स्वीकृति गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा भएको बैठकले पश्चिम सेती आयोजनाको अध्ययन प्रतिवेदनलाई स्वीकृत गरेको छ। बैठकमा माथिल्लो कर्णाली तथा पश्चिम सेती आयोजनालाई शीघ्र रूपमा कसरी अघि बढ़ाउने भन्ने बारेमा पनि विस्तृत रूपमा छलफल भएको छ। छलफलमा पश्चिम सेती आयोजना विकासकर्तासँग छलफल गर्ने म्याद थप लगायतका विषयहरूमा पनि बैठकमा छलफल भएको लगानी बोर्डका एक प्रवक्ता रमेश अधिकारीले जानकारी दिनुभयो। सरकारद्वारा गठित राजस्व परामर्श समितिले मूल्य अभिवृद्धि कर भ्याटको कार्यान्वयनको अवस्थाको बारेमा समीक्षा गर्ने भएको छ। समितिद्वारा सोमबार काठमाडौँमा आयोजना गरेको आर्थिक विधेयकको व्यवस्था, बजेटले अघि सारेको आगामी आर्थिक वर्षको राजस्व नीति, आर्थिक ऐनमा करका दरमा गरिएको परिवर्तन जस्ता विषयमा निजी क्षेत्रलाई जानकारी गराउन आयोजित छलफल कार्यक्रममा समितिका अध्यक्ष महेश प्रसाद दाहालले आगामी वर्ष भ्याटको प्रभावका सम्बन्धमा अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाउने बताउनुभयो। समितिले आगामी आर्थिक वर्षमा डिजिटल ट्याक्स प्रणालीको विकास गर्ने, कृषि, जलविद्युत र घर जग्गा एवं रियल इस्टेट क्षेत्रमा कर रोपण गर्ने लगायतका कार्यक्रमहरू अघि सारेको जनाएको छ। त्यसै गरी समितिले विभिन्न मुलुकहरूसँग गरेको दोहोरो कर मुक्ति सम्बन्धी सम्झौताको पुनरावलोकन गर्ने तथा नयाँ क्षेत्रमा कर सम्झौताको सम्भाव्यताको अध्ययन गर्ने समेत कार्यक्रम अघि सारेको छ। कार्यक्रममा निजी क्षेत्रका विभिन्न संघ संगठनहरू, वस्तुगत संघ संगठनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। साताको पहिलो कारोबार दिन सोमबार नेपाली शेयर बजारको परिसूचक नेप्से दोहोरो अंकले घटेको छ। सोमबार 12.92 अंकले घटेको बजार 2065.78 बिन्दुमा झरेको छ। सोमबार कुल 228 कम्पनीहरूका 25,908 कारोबारहरूबाट 44,09,691 किता शेयरहरू 1,27,23,85,000 रूपियाँमा किनबेच भएका छन्। सोमबारको कारोबारपछि बजार पूँजीकरण 29,41,14,13,17,000 रूपियाँमा झरेको छ। सोमबार विकास बैंक, उत्पादन तथा प्रशोधन, लघुवित्त, अन्य र म्युचुअल फण्ड बाहेक अन्य समूहको कारोबार मूल्य घटेको छ। नेपाल उद्योग परिसंघको महिला नेतृत्व मञ्चले महिला किसानहरूलाई अर्ग्यानिक कम्पोस्ट मल वितरण गरेको छ। विश्व वातावरण दिवसको अवसर पारेर मञ्चले मकवानपुर स्थित मकवानपुर गढ़ी गाउँपालिका सिमलटारका 200 महिला किसानलाई 2500 किलोग्राम अर्ग्यानिक कम्पोस्ट मल वितरण गरेको जनाएको छ। मञ्चले तिलगंगा महिला बहुद्देश्य संस्था लिमिटेडको समन्वयमा 200 जना महिला किसानलाई जनै 25 किलोग्राम अर्ग्यानिक कम्पोस्ट मल वितरण गरेको हो। कम्पोस्ट मल वितरण कार्यक्रममा महिला कृषकलाई कम्पोस्ट मल बनाउने तरिका पनि सिकाइएको थियो।
भुवन आचार्य। अब खेल समाचार। मलेसियामा जारी आईसीसी अण्डर 19 महिला टी20 विश्वकप एसिया छनौटमा नेपालले दोस्रो जित निकालेको छ। किनरारा ओभलमा भूटानलाई 4 विकेटले पराजित गर्दै नेपालले छनौटमा दोस्रो जित निकालेको हो। भूटानले दिएको 67 रनको लक्ष्य नेपालले 13 ओभर 1 बलमा 6 विकेट गुमाएर पूरा गरेको थियो। नेपाल अंक तालिकाको तेस्रो स्थानमा रहेको छ। नेपालले पहिलो खेलमा कतारलाई 79 रनले हराएको थियो, तर दोस्रो खेलमा 8 रनमै अल आउट भएको नेपाल यूएईसँग पराजित भएको थियो। अब मौसम आज प्रदेश एक मधेस प्रदेश बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली हुने अन्य भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28.5 डिग्री सेल्सियस न्यूनतम तापक्रम 20.5 डिग्री सेल्सियस वर्षा 1 मिलिमिटर अहिले बिहानको सापेक्षिक आर्द्रता 95%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27-29 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:08 भयो भने सूर्यास्त भरे साँझ 6:58 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको विनियोजित विधेयकमाथि मन्त्रालयगत छलफल शुरू, बजेट कार्यान्वयन हुनुपर्नेमा सांसदहरूको जोड, लगानी बोर्डद्वारा राहुघाट तथा तामाकोशी जलविद्युत आयोजनाका लागि करिब 25 अर्बको लगानी स्वीकृत, निर्वाचन आयोगले आगामी असार 1 गतेदेखि मतदाता नामावली संकलन तथा अध्यावधिक कार्यक्रम सञ्चालन गर्ने, भारतबाट रासायनिक मल ल्याउने विषयमा कृषि मन्त्री यादव र भारतीय कृषि मन्त्री बीच छलफल, तत्काल नेपाललाई रासायनिक मल दिने भारतीय कृषि मन्त्रीको प्रतिबद्धता, र बेलायतको संसदमा प्रधानमन्त्री बोरिस जनसन विरूद्ध प्रस्तुत अविश्वासको प्रस्ताव विफल। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।